بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس عزیزی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا بھی موضوع ہے غزہ پر اسرائیل کی وحشیانہ جارحیت اور اس کے ہولناک حملے، اور عالمی برادری اور انسانی حقوق کے مدافع تنظیموں اور اداروں کی خاموشی۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، جیسا کہ آپ جانتے ہیں کہ گزشتہ بدھ سے اب تک غزہ پر اور غزہ کے محصور نیت تھے مظلوم اور بے دفع عوام پر صہیونی حکومت کی طرف سے عرص حیات تنگ کر دیا گیا ہے۔ آگ اور خون کی بارش جاری ہے۔ اب تک کی اطلاعات کے مطابق 1000 کے قریب ہوائی حملے غزہ کے مختلف علاقوں پر ہو چکے ہیں، جن میں 50 سے زائد بے گناہ نیت تھے اور معصوم فلسطینی شہری شہید، اور 500 سے زائد زخمی ہو چکے ہیں۔ شہید ہونے والوں میں بچے، سن رسید افراد اور خواتین بھی شامل ہیں۔ صہیونی حکومت کی فوج یا اس کی فضائیہ نے نہ صرف یہ کہ رہائشی علاقوں کو نشانہ بنایا ہے، بلکہ اس نے مسجدوں، اسکولوں اور جو تنصیبات ہیں بنیادی نوعیت کی، ان کو بھی تباہ کرنے کی کوشش کی ہے۔ اس دوران مغرب اور امریکہ کی طرف سے مسلسل اسرائیل یا صہیونی حکومت کو ہری جھنڈی دکھائی جا رہی ہے، اور جو بات سب سے زیادہ حیرت کی ہے وہ یہ کہ 4 سال پہلے جس طرح سے عالمی برادری کے ساتھ ساتھ، یا یوں کہا جائے کہ عالمی اداروں کے ساتھ ساتھ عرب ملکوں نے خاموشی اختیار کی تھی، اس بار بھی نظارہ کچھ ویسے ہی نظر آ رہا ہے۔ یہ اور بات ہے کہ بعض ملکوں کی طرف سے زبانی بیانات سامنے آ رہے ہیں۔ مثال کے طور پر مصر کے صدر مرسی نے کہا ہے کہ موجودہ صورتحال میں غزہ کو یا غزہ کے عوام کو تنہا نہیں چھوڑا جا سکتا۔ تونس کے وزیر خارجہ نے بھی غزہ کا دورہ کیا ہے، اور عرب ملکوں کے بعض مندوبین نے بھی یا تو غزہ جانے کی بات کی ہے یا انہوں نے اس کا دورہ کیا ہے۔ لیکن کیا صرف اظہار ہمدردی سے فلسطینی عوام پر جو اس وقت اسرائیلی حملے جاری ہیں، یا جو ہوائی بمباری ہو رہی ہے اس بمباری کو روکا جا سکا ہے یا روکا جا سکے گا؟ یہی نہیں، کل عرب لیگ کے وزرائے خارجہ کا اجلاس بھی ہوا، اور اس کا نتیجہ بھی اس کے ماضی کے اجلاسوں کی ہی معنی نکلا۔ صرف بیٹھے اور مذمتی بیانات بھی جاری کیے گئے، مگر عملی طور پر کوئی واضح اور ٹھوس اقدام کرنے کی بات نہیں کی گئی۔ یہ اور بات ہے کہ مراکش کے وزیر خارجہ جیسے بعض مندوبین نے یہ کہا ہے کہ وقت آ گیا ہے کہ عرب ممالک تاریخی فیصلہ کریں اور تاریخی قدم اٹھائیں، مگر وقت تو آ گیا ہے، لیکن وہ تاریخی فیصلہ کیا ہو سکتا ہے اور وہ تاریخی قدم کیا ہو سکتا ہے اور وہ تاریخی قدم کیسے اٹھایا جائے گا؟ یہ وہ سارے سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے۔ لیکن ماہرین کا کہنا ہے کہ اس بار کی صورتحال ماضی کی بنسبت قدر مختلف ہے۔ اس بار اگرچہ بڑی تعداد میں فلسطینی شہید کیے جا رہے ہیں، لیکن ایسا نہیں ہے کہ مزاحمتی قوتوں کی طرف سے کوئی جواب اسرائیلیوں یا غاصب صہیونیوں کو نہیں مل رہا ہے۔ اب تک کی اطلاعات یہ ہیں کہ سینکڑوں کی تعداد میں میزائل اور راکٹ اسرائیل کے مختلف علاقوں، حتیٰ دارالحکومت اس کا جو ہے تل ابیب، اس پر گر چکے ہیں، اور تل ابیب کے بارے میں یہ کہا جا رہا ہے کہ یہ شہر روحوں کے شہر میں تبدیل ہو چکا ہے، سناٹا ہے، پناہ گاہوں میں چھپنے کی لوگوں کو اب جگہیں بھی نہیں مل رہی ہیں۔ اس وقت سیدھے چلتے ہیں دہلی اسٹوڈیو، جہاں پر موجود ہیں عالمی امور اور بالخصوص مشرق وسطی کے معاملات کے ماہر ڈاکٹر ظفر الاسلام خان صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
ڈاکٹر صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ اسرائیل نے اس بار اگر اپنے پیش نظر کچھ اہداف متعین کیے تھے، تو کیا 5 دن کا عرصہ گزر جانے کے بعد اسے کچھ حاصل ہوا ہے؟
نہیں، 5 دن کیا، بلکہ 50 دن کے بعد بھی اس کو حاصل نہیں ہوگا۔ اسرائیل کے اس وقت جو مقاصد ہیں وہ میرے خیال میں 3 مقاصد ہیں۔ ایک تو یہ کہ جو اس کا خوشیانہ پن ہے وہ ایران پر حملہ نہیں کر سکا ہے، وہ اور دوسرے جو چیزیں وہ چاہتا تھا اس علاقے میں وہ نہیں کر سکا ہے، وہ پوری طرح سے اس وقت معزول ہو چکا ہے مشرق وسطی میں۔ مصر میں نیا انقلاب آ گیا ہے جس کی وجہ سے पूरी तरह से उसको जो सपोर्ट मिलती थी मुबारक रेजीम से वो खत्म हो चुकी है। उसी के साथ साथ जो है इसराइल चाहता है कि जो उसने नए असलहे आजकल बनाए हैं इधर पिछले 3 साल में उसकी टेस्टिंग हो जाए, तो ये टेस्टिंग जो है वो बहरहाल कर रहा होगा और इसके बारे में अभी कुछ नहीं कहा जाता, कुछ दिनों के बाद वो बोलेंगे। और एक तीसरा मकसद उसका यह है कि वो जान सके कि हमास के पास कौन से असलहे हैं। तो हमास ने दरहकीकत अगर हम देखें बहुत गौर से तो इस बीच में सिर्फ रॉकेट का इस्तेमाल किया है, कई तरह के रॉकेट इस्तेमाल किए हैं। कुछ वो रॉकेट हैं जिसको कि फज्र 5 कहा जाता है, कुछ वो रॉकेट हैं जिसको क्रोनेट कहा जाता है, कुछ वो रॉकेट हैं जो कि उन्होंने खुद अलकस्साम के नाम से फलस्तीन के अंदर गजा के अंदर बनाए हुए हैं। और आज तकरीबन सुबह तक उन्होंने 900 रॉकेट इसराइल पर फेंके हैं, जिसमें कुछ तेल अवीव तक पहुंचे हैं, कुछ बैतुल मक़दिस तक पहुंचे हैं, यानी जो यहूदी इलाके वहां पर हैं, और उसके अलावा जो जुनूबी जो इसराइल है जिसको के सहराए नकब या बिरशिबा का इलाका कहा जाता है, बेरुसबा का, वहां पर गिरे हैं। तो ये पहली बार ये तारीख में हुआ है कि इस तरह से फलस्तीनी मुजाहमतकारों ने इसराइल पर इतने हमले किए हैं। और मैं समझता हूं इसकी वजह से इसराइल भौचक्का रह गया है, और इसराइल ये कि वहमो गुमान में भी नहीं था कि फलस्तीनी इस तरह से उन पर हमले कर सकते हैं। और ये सारा जो अमेरिका ने उनको आयरन डोम वगैरह बना के दिया है ये भी उसमें पूरी तरह से कामयाब नहीं है, बल्कि 900 में से शायद सिर्फ 250 ही रॉकेट हैं जो कि वो तोड़ पाए हैं। तो ये एक इब्तिदा है, और इसराइल को और इसराइल के बैकर जो अमेरिका में बैठे हुए हैं इन सब के लिए एक ताजियाना है कि मुजाहमत जो है आज बहुत ही ताकतवर पोजीशन में आ चुकी है। और मैं ये कहने की जुरत कर सकता हूं कि इंशाल्लाह वो मरहला शुरू हो गया है जिसमें इस कैंसर का, जिसको इमाम खुमैनी ने कैंसर कहा था, इस कैंसर के खात्मे का की शुरुआत, बहरहाल इसमें 10 साल लगे 20 साल लगे, बहुत से अमेरिका में लोग कह रहे हैं कि 2025 के बाद इसराइल नहीं रहेगा, तो मैं समझता हूं कि ये शुरुआत हो गई है। आज इसराइल में खौफ का माहौल है, इसराइल में तकरीबन 5 मिलियन आदमी इस वक्त जो है शेल्टर्स में घुसे हुए हैं, डरे हुए हैं। बहुत सी इत्तलात जो कि बैतुल मक़दिस के इलाके की वेस्ट बैंक में जो उनके जो सेटलमेंट्स है वहां से मिली हैं, उससे भी ये मालूम हो रहा है कि इसराइली बहुत डरे हुए हैं और वो वहां से भाग रहे हैं उन जगहों से, इसलिए उनका ख्याल है कि यहां भी रॉकेट गिरेगा, वहां पर भी रॉकेट गिरेगा। तो जो ऐसी कौम हो उसको इंशाल्लाह इस किस्म के जो 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 जो, जो, जो मुआजहात हैं उसमें मुजाहमत वालों को ही कामयाबी होगी। गजा से इत्तला मिली है कि अब तक जो है रॉकेट मारने पर जो मुतय्यन लोग हैं वो तकरीबन सिर्फ 100 हैं जो ये काम 5 दिन से कर रहे हैं, और वो लोग जो कि जमीनी तौर से लड़ाई लड़ने वाले हैं वो सिर्फ तैयार बैठे हुए हैं कि कैसे इसराइल कहीं अंदर दाखिल हो और उस पर अटैक करें, पूरी तरह से वो लैस बैठे हुए हैं। गोया दूसरे लफ्जों में मुजाहमतकारों ने अपनी सिर्फ एक जुजी ताकत का इस वक्त इस्तेमाल किया है, और इंशाल्लाह अगर इसराइल ने ये जुरत की हो, मैं समझता हूं अब तक जो 5 दिन उन्होंने देख लिया है उसके बाद उनकी हिम्मत नहीं होगी कि वो गजा के अंदर जमीनी हमला कर सके। लेकिन बेवकूफ इसराइल बहरहाल है, उसने यानी अमनो सलामती के बीसियों इम्कानात उसने जो है गंवा दिए हैं, और ये इम्कान भी गंवाएगा, इसलिए कि ये अल्लाह पाक की सुन्नत है कि इनको इस तरह सजा मिलेगी और मुसलमानों के हाथ सजा मिलेगी। तो मैं समझता हूं कि अब तक जो 5 दिन का जो गुजरा है उसमें मुजाहमत करने वालों का पल्ला ही भारी रहा है, और इंशाल्लाह आगे भी उनका ही पल्ला भारी रहेगा।
और नाज़रीन इस वक्त हमारे स्टूडियो में मौजूद हैं आलमी उमूर के माहिर और खुद फिलिस्तीन कॉज की हिमायत से मुतालिक एक तंजीम के अहम रुकन जनाब कनानी मुकदम साहब, अस्सलाम वालेकुम जनाब।
अर्ज करता हूँ और आपके
मुकदम साहब, कहा यह जा रहा है कि बेंजामिन नेतन्याहू ने अपने जखीरा जो फौजी हैं उनको भी तलब कर लिया है, और गजा के गिर्द मुहासरा तंग करने की बात की जा रही है, और उनकी तरफ से यह रजस्खानी हो रही है कि हम अनकरीब जो है गजा पर ज़मीनी कार्रवाई शुरू करने वाले हैं। 5 दिन में जो सूरत हाल है और जिस तरह से इसराइलियों में खौफ और हरास पाया जा रहा है उसके पेश नज़र क्या वाकई कोई ज़मीनी हमला हो सकता है या सिर्फ एक टैक्टिक है या फिलिस्तीनियों को डराने के लिए ये सारी बातें की जा रही?
البتہ اسرائیل اور صہیونی کی جو اسٹریٹجی ہے غزہ پر حملے کے سلسلے میں، وہ عام طور پر وہ اچانک حملہ کرتے ہیں، جب وہ اعلان کرتے ہیں تو اگر وہ اعلان کر رہے ہیں تو اس کا مطلب یہ ہے کہ انہوں نے حملے کا فیصلہ نہیں کیا ہے بلکہ وہ اس کا جائزہ لے رہے ہیں، تحریک مزاحمت کی توانائی کا اور علاقے کا. اور اس وقت جو تحریک مزاحمت حماس اور جہاد اسلامی کے میزائل کا انہیں جو سامنا ہے، تو آپ دیکھیں کہ وہ تل ابیب پر بھی حملہ کر سکتے ہیں اس بار. جو آپ دیکھیں کہ ماضی کے برخلاف اس بار جو آپ دیکھیں کہ جو یہ میزائل ان جگہوں پہ لگ رہے ہیں کہ جو اس سے پہلے ایوب ڈرون کے ذریعے جو اطلاعات حاصل کی گئی تھی، حزب اللہ نے حاصل کی تھی، ان جگہوں پر میزائل جا کے گر رہے ہیں. تو جیسا کہ عز الدین قسام کے لیڈر نے کہا ہے کہ اب تک جو رد عمل مزاحمت کاروں کے سامنے سے آیا ہے وہ محدود ہے. اب آپ دیکھیں کہ تل ابیب کے بعد اس پار کے حصوں کو بھی یہ لوگ ہدف بنا سکتے ہیں. جیسے انہوں نے ایک آپریشن جو مرصاد شروع کیا ہے کہ دشمن کو خود اس کی کمین گاہ میں وہ تباہ کر سکتے ہیں. اسرائیل کے اندر حالات بہت بحرانی ہو چکے ہیں، لوگ وہاں سے بھاگ رہے ہیں، ان کے جو دفاعی شیلڈ اور آہنی گنبد جو اسرائیل کے لیے امریکیوں نے تیار کیا ہے وہ ٹوٹ چکا ہے. اور اس وقت صہیونی حکومت کے پاس اپنے عوام کے لیے کوئی جواب نہیں ہے کہ ہم نے اتنا دعویٰ کیا تھا کہ ہمارے پاس علاقے کی سب سے مضبوط فوج ہے، کہ ہم نے غزہ کو جو ہے کچل کے رکھ دیا ہے، ہم نے حزب اللہ کو کچل کے رکھ دیا. لیکن ابھی پتہ چل رہا ہے کہ صہیونی حکومت کی جو تنصیبات ہیں وہ ان کو نشانہ بنایا گیا. اگرچہ وہ دار ہیں اس بار جو ہے وہ انہوں نے خود کہا ہے کہ اس بار اگر وہ اگر غزہ میں داخل ہوئے تو پھر آخر تک جانا پڑے گا. اس پار جو ہے وہ سمندر ہے. تو وہ جو اس سے پہلے قوم بنی اسرائیل کا جو
بہت
انجام
شکریہ.
تھا کہ نیل میں
چلیں لندن
ڈوب
اسٹوڈیو
گئے،
جہاں پر موجود
وہی
ہیں
ان کا بھی انجام
ممتاز
ہوگا.
تجزیہ نگار ڈاکٹر مخصوص صدیقی صاحب، السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ.
صدیقی صاحب، ابھی چونکہ ہمارے دونوں مہمانوں سے بات جنگی منظرنامے کے تحت ہو رہی ہے، اور اگر آپ کو یاد ہوگا تو سن 2006 میں جناب نصر اللہ صاحب نے کہا تھا کہ واللہ یا اوہنو من بیت العنکبوت، یعنی خدا کی قسم یہ جو جسے آہنی گنبد کا نام دیا جا رہا ہے، جسے ناقابل تسخیر اسرائیل کو قرار دیا جا رہا ہے، یہ مکڑی کے جالے سے بھی زیادہ کمزور ہے. تو 2006 سے آج 2012 میں 6 سال بعد دنیا پر یہ بات واضح نہیں ہو گئی ہے، جب اسرائیل روحوں کے شہر میں تبدیل ہو گیا ہے اور پورا تل ابیب جو ہے اس وقت سناٹے میں ڈوبا ہوا ہے. مزاحمت ان گروہوں کی طرف سے جو گزشتہ 5 سال سے محصور ہیں راکٹوں اور میزائلوں کے حملے میں، اسرائیل کا ایک طرح سے جو ہے وہ جنازہ نکل چکا ہے، آپ کیا کہنا چاہیں گے؟
بالکل صحیح ہے. دیکھیں، سب سے پہلے تو اس قوم کی بہادری کی اور ان کی ہمت دیکھیں، جو اس کو میں کہنا چاہ رہا ہوں ایک مزاحیہ طور پہ، کہ ان کی سے بہادری و ہمت اسی سے ظاہر ہوتی ہے کہ ہوا سے یا سمندر سے یہ دور سے ہی حملہ کر سکیں. ان یہ جو ابھی بات ہو رہی تھی، جو ہم نے سنی کہ جو زمین کے سے حملے کی جو بات ہو رہی ہے، میں سمجھتا ہوں کہ اسرائیلی فوجوں کی کو کہ اب ہمت نہیں ہوگی کہ وہ غزہ پہ حملہ کریں، اپنی فوجیں بھیجیں. لیکن ظاہر ہے ٹینک وغیرہ کی وجہ سے ان کو برتری تو حاصل ہے، لیکن یعنی حیرت کی چیز یہ ہے جیسا آپ نے فرمایا کہ تل ابیب اور یہ بڑے بڑے شہر بالکل خالی ہو گئے ہیں اور سب ان کے جو بوم شیلٹرز ہیں وہ بھرے ہوئے ہیں ان سے. دیکھیے، جب 5 سال پہلے جب اسرائیل نے لبنان پہ حملہ کیا تھا اور حزب اللہ نے اسرائیلیوں کو شکست دی تھی، تقریباً ایک ماہ یہ جنگ چلی تھی، اس زمانے میں بھی آپ کو یاد ہوگا کہ حزب اللہ نے اپنے راکٹوں کا کیسے صحیح طریقے سے استعمال کیا تھا، اور جس طرح سے انہوں نے راکٹ اپنے پھینکے تھے ان کے فوجوں کے اوپر، وہ یہ تھا کہ انہوں نے مختلف اس میں سرنگیں بنائی ہوئی تھیں اور وہ ایک جگہ سے پھینک کے دوسری جگہ موو ہو جاتے تھے. یہی طریقہ کار اب اس وقت جو ہے حماس نے اختیار کیا ہوا، اور حماس کے پاس اس وقت جو موجودہ راکٹ ہیں وہ بھی پچھلے جو تین سال پہلے جب 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 اسرائیل نے حملہ کیا تو اس کے مقابلے میں بہت یعنی بہت بہتر ہیں، اور ان کی رینج بھی زیادہ ہے اور ان کی جو ہیٹنگ پاور ہے وہ بھی زیادہ ہے، اور وہ بھی وہی طریقہ کار استعمال کر رہے ہیں کہ ایک جگہ سے صرف فائرنگ نہیں ہو رہی بلکہ وہ متواتر وہ جگہ بدلتے رہتے ہیں. غزہ میں سب سے بڑا مسئلہ یہ ہے کہ وہ چونکہ بہت چھوٹا علاقہ ہے تو اس وجہ سے وہ ان کو جو موومنٹ کا گھومنے کا ان کے پاس اتنا وہ ان کو اتنی آسانی نہیں ہے. تو یہ جو ہے اب سارا کچھ جو کھیل شروع کیا تھا اسرائیل نے میرے حساب سے وہ دو وجوہات تھیں اس کی. ایک تو یہ تھا کہ ان کے یہاں پریزیڈنشیل اور اپنے الیکشن ہونے والے ہیں، اس کے سلسلے میں ان کو اپنی پبلک اوپینین کے کو اپنے کی حمایت ان کو چاہیے تھی، اور دوسرا یہ تھا کہ دیکھیے آخر میں ایک سے ایک لفظ ایک جگہ ایک ملک میرے ذہن میں آتا ہے، اس کا نام ہے ایران. سب کچھ گھوم پھر کے یہ ایران کے اوپر یعنی ان کا جو اصل دشمن ہے وہ ایران ہے، ان کو جو سب سے زیادہ بغض ہے وہ ایران ہے، اور ان چونکہ وہ ان کی تمام کوششیں رہیں، انہوں نے جتنا جو ریٹرک اس نے نتنیاہو نے نیو یارک وغیرہ میں وہ کیا، ان کے جا کے سینٹ میں اور کانگریس میں جو تقریریں کی ایران کے حملے کی، ان کو پتا ہے کہ ان کے بس کا ہے نہیں چھونا ایران کو چھونا تو چھوڑ دیں، وہ اب تو حماس اور حزب اللہ سے کبھی مقابلہ نہیں کر سکتے. لیکن
بہت شکریہ آپ کا، بہت شکریہ.
کسی طرح سے ایران کو
جی صدیقی صاحب بہت شکریہ،
کوشش ہے کہ ایران کو آئسولیٹ کریں اور ایران کو نقصان پہنچائیں.
جی بہت شکریہ. ڈاکٹر ظفر اسلام صاحب، میں آپ سے پوچھنا چاہوں گی کہ اگر یہ مان لیا جائے کہ موجودہ صورتحال میں جب بیشتر عرب ملکوں میں اسلامی بیداری کی تحریک اپنے عروج پر ہے اور کئی ملکوں میں اسرائیل یا امریکہ نواز ڈکٹیٹر حکومتوں کا خاتمہ ہو چکا ہے، تو کیا ایسے میں اسرائیل یہ چاہ رہا تھا کہ عرب دنیا یا اسلامی دنیا کے جذبات کو یا ان کے رد عمل کو ٹیسٹ کیا جائے غزہ پر اٹیک کر کے، اور یہ دیکھا جائے کہ اگر ہم غزہ پر یا فلسطینیوں پر ظلم کرتے ہیں تو اب جبکہ منظرنامہ سیاسی مختلف علاقوں میں بدل چکا ہے تو مصر، تیونس اور دیگر ملکوں کا رد عمل کیا ہو سکتا ہے؟ اگر اس نے یہ ٹیسٹ کرنا چاہا ہے تو آپ کیا سمجھتے ہیں کہ اس ٹیسٹ کے بعد اس کی حوصلہ افزائی ہوئی ہے یا اسے مایوسی؟
یقیناً اس حملے کا، اس نئی جنگ کا جو اسرائیل نے شروع کیا ہے، اس کا ایک مقصد جو ہے جو آس پاس کے جو ممالک ہیں خصوصاً مصر، ان کے بارے میں ٹیسٹ کرنا تھا کہ ان کا رد عمل کیا ہوگا. اور جو رد عمل سامنے آیا ہے وہ اگرچہ بہت ہی خوش افزا نہیں ہے لیکن بہرحال خوش افزا ہے، وہ ویسا نہیں ہے جو کہ مبارک کے زمانے میں تھا. ہم نے دیکھا کہ پہلی بار ایک وزیر اعظم، مصر کا وزیر اعظم غزہ جاتا ہے جبکہ جنگ چل رہی ہے، اس وقت غزہ گیا. اس کے اگلے دن تونس کا وزیر خارجہ غزہ گیا. اس کے علاوہ بہت سے ممالک نہیں جس میں کہ مصر کے علاوہ، اور یہ بھی ذکر کر دوں کہ مصر نے اپنا سفیر بھی اسرائیل سے واپس بلا لیا ہے اور یہ بھی کہا ہے کہ ہم اسرائیل کو جو ہے فری ہینڈ نہیں دیں گے غزہ کے اندر، بلکہ اگر وہ زیادہ حد سے گزرے گا تو ہم اس میں جو ہے اپنے لحاظ سے تدخل کریں گے. تو یہ بالکل ایک نئی صورتحال پیدا ہوئی ہے جو کہ تین سال پہلے نہیں تھی. تین سال پہلے تو ہم کہہ سکتے ہیں کہ مصر کا نظام یعنی مبارک کا نظام، لا مبارک جو تھا اس کا نظام، وہ ویسے ہی کام کر رہا تھا غزہ کے خلاف یا فلسطینیوں کے خلاف جس طرح اسرائیل کر رہا تھا. تو آج یہ تبدیلی تقریباً 100% ہو چکی ہے کہ وہ دوسرے پلڑے میں جا چکے ہیں، دوسری طرف کھڑے ہوئے ہیں اور پوری طرح سے فلسطینیوں کے ساتھ کھڑے ہوئے ہیں، اگرچہ انہوں نے اپنی فوج کو ابھی کمٹ نہیں کیا ہے. اور میں سمجھتا ہوں کہ چونکہ ان کے امریکہ کے ساتھ جو معاہدے ہیں اور خود اسرائیل کے ساتھ جو کیمپ ڈیوڈ معاہدہ ہے وہ سب اس میں آڑے آ رہا ہے، لیکن اس بات کی بھی ایک طرح سے تکہن کیا جا رہا ہے اور کہا جا رہا ہے، مصر کے اندر کہا جا رہا ہے کہ اس بات کا امکان ہے اگر اسرائیل اپنے حد سے آگے گزرے گا تو مصر کیمپ ڈیوڈ معاہدے کو توڑ دے گا اور اس کے بعد پھر وہ آزاد ہو جائے گا کچھ بھی کرنے کے لیے. تو یقیناً جو ہے پوری طرح سے ماحول تبدیل ہو چکا ہے، और इसराइल आज आजाद नहीं है कुछ भी कर ले। असल में इसराइल जो है जब से पैदा हुआ है उस वक्त से तकरीबन आज तक ये समझता था कि मशरक वस्ता में जो चाहे वो कर ले, कोई उसको पूछने वाला नहीं, कोई उसको सजा देने वाला नहीं है, और वो एक गुंडे की तरह से वहां काम करता था। लेकिन अब जो नई ताकतें पैदा हुई हैं, एक तरफ हिजबुल्ला है, एक तरफ हमास है, और अब जो नई इस्लामी हुकूमतें कायम हो रही हैं, इन्होंने इस जो गुंडा पर है इसको चैलेंज कर दिया है और ये बता दिया है कि इसराइल इस इलाके में गुंडे की तरह से नहीं रह सकता है, बल्कि इसराइल को बाअदब रहना पड़ेगा, यहां के इलाके के लोगों को ख्याल करना पड़ेगा और फलस्तीनियों को उनके हकूक देने पड़ेंगे। इसलिए अभी तो मैं नहीं कह सकता हूं कि 5 दिन के अंदर क्या सामने आया है, जो भी आया बहरहाल वो खुशाइंद है। लेकिन अगर ये जंग लंबी चलती है, जैसे कि पहले जो उन्होंने हमला 3 साल पहले किया था वो 22 दिन चला था, और इससे पहले हिजबुल्लाह खिलाफ उनकी जो लड़ाई थी 32 दिन चली थी, अगर ऐसा कुछ होता है तो यकीनन मैं समझता हूं कि मिस्र की तरफ से कुछ न कुछ रद्द अमल आएगा, और इस वक्त आ भी चुका है। तकरीबन जिस वक्त उनके वजीर आजम गए हैं तो अपने साथ 7-8 टन जो है दवाएं ले गए हैं, जो बड़ी बात है। उन्होंने रास्ता खोल दिया है, जो जख्मी है वो मिस्र जाके उनका इलाज हो रहा है, जबकि पिछली बार ऐसा नहीं हो रहा था। तो तब्दीली तो बहरहाल आई है, लेकिन ये कहा जा सकता है कि उतनी नहीं है जितनी की आनी चाहिए थी। फिर भी हमको ये समझना चाहिए कि मिस्र के हालात कुछ ऐसे हैं कि वो कुछ माहदों का पाबंद है, और हम बहरहाल मुसलमान जब कोई माहदा करते हैं तो उसको पूरा करते हैं। लेकिन उसी के साथ साथ ये कहा जा सकता है कि ये हालात जो इसराइल ने पैदा किए हैं और इसराइल के बैकर यानी अमेरिका ने पैदा किए हैं, उनकी वजह से मुमकिन है कि मिस्र कैम्प डेविड की जो जिल्लत आमेज जो 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 मुआहदा है उससे निजात पा लेगा। और मैं समझता हूं अगर ये लंबा चला तो वो हकीकत बन जाएगा।
बहुत शुक्रिया नाजिन। इस वक्त हिंदुस्तान के इंतजाम कश्मीर के मुमताज़ सियासतदान नईम अहमद खान के हम तासरात मुलाहजा करते हैं और आपसे भी दावत करते हैं। मज़कूरा जो सूरत हाल है और जो मौजूदा सूरत हाल है, जिस तरह से इसराइल वहशियाना हमले बदस्तूर जारी रखे हुए पूरी क़ुव्वत और शिद्दत के साथ, उस पर आलमी सतह पर मज़म्मतों का सिलसिला जारी है यूरोप में और एशिया में, अफ्रीका में, दुनिया के गोशो किनार में, तो इसी तनाजुर में वो अपने ख्यालात का इजहार कुछ यूं कर रहे हैं।
बुनियादी तौर पर जो सूरत हाल गजा में है वो जंग की सूरत हाल है, और वहाँ जो पिछले दिनों एक बार फिर इन्होंने वहाँ कत्ल गारत करी का सिलसिला शुरू किया है, इसकी जितनी भी मजम्मत की जाए वो कम है। और ये जो वहाँ इन्होंने वहाँ कत्लेआम शुरू किया है उसमें बिला इम्तियाजी उम्र छोटे मासूम बच्चों का कत्लेआम वहाँ इसराइल कर रहा है, और इसराइल पिछले 60 साल से फलस्तीनियों का कत्लेआम कर रहा है, और ख़ास तौर से जो पिछले दिनों इन्होंने वहाँ फलस्तीन की जो सूरत हाल बनाई खासतौर गजा स्ट्रिप की, और आप देखें वहाँ पूरी इंसानी आबादी को इन्होंने कैद किया हुआ है। वहाँ एक ही रास्ता है जो मिस्र की तरफ जाता है, वो भी बंद है। सो जरूरत इस बात की है कि दुनिया में जो दावा कर रहे हैं लोग, इंसानी हुकूक की जो बात करने वाले लोग हैं, यूनाइटेड नेशंस और बाकी आलमी सुपर ताकतें, उनको चाहिए कि इंसानी बुनियादों पर इस मसले को देखें, क्योंकि फलस्तीनियंस वहां दे आर केज्ड इन गजा स्ट्रिप, और खास तौर से पिछले 7 महीनों से जो वहां की सूरत हाल है, और ये कहीं भी इंसानी दिल इन हालात को देखते हुए दिल धड़कते हैं। और जो सूरत हाल वहां ये इसराइल ने बनाई है, बुनियादी तौर पर अफसोस इस बात का है कि जो अमेरिका है, अमेरिका पुश्त पनाही कर रहा है इसराइल की, और इसराइल भी खुद सरी तो नहीं करता अगर उसके पीछे अमेरिका ना होता। और मुझे उम्मीद है अभी जो आने वाला जुमा है, न सिर्फ कश्मीर में बल्कि पूरी आलमी इस्लाम में इसके खिलाफ जोरदार मुजाहरे होंगे, ताकि इसराइल और अमेरिका पर यह बात वाजिया की जाए कि जो गजा पट्टी है वहां कत्लेआम करना सिर्फ गजा तक महदूद नहीं, बल्कि पूरे आलमी इस्लाम के दिल फलस्तीनियों के साथ धड़कते हैं, और इस आजमाइश की घड़ी में फलस्तीनियों के साथ पूरे आलमी इस्लाम के लोग जुड़े हुए हैं, और जो वहां कत्लेआम फलस्तीन, अफगानिस्तान और बाकी जगहों पर, इराक में जो अमेरिका की पुश्त पनाही पर कत्लेआम किया जा रहा है, तो आलमी इस्लाम में इसके खिलाफ गम और गुस्सा है, और साथ ही गम और गुस्से के साथ साथ देर लोग लाजिम है, अगर अमेरिका इन मसाइल का हल नहीं ढूंढेगा تو لازم ہے پھر امریکہ کے خلاف جو نفرت عالمی اسلام میں ہے وہ اور بڑھے گی.
جی ایک کنانی مقدم صاحب, ابھی ڈاکٹر ظفر اسلام خان صاحب سے پہلے دہلی میں فرما رہے تھے کہ اگر یہ صورتحال جاری رہتی ہے تو ممکن ہے کہ مصر کی موجودہ حکومت پر اس بات کو لے کر دباؤ پڑے کہ وہ کیمپ ڈیوڈ معاہدے پر نظر ثانی کرے. کیمپ ڈیوڈ معاہدے پر نظر ثانی کی بات تو تھوڑی سی دور کی ہے, لیکن موجودہ صورتحال میں جب غزہ چاروں طرف سے محصور ہے تو ایسے میں کیا مصری حکومت کو یہ نہیں چاہیے کہ رفا پاس مکمل طور پر کھول دے؟ حالانکہ اس نے ایسا نہیں کیا, کیوں ایسا نہیں کر رہی ہے مصری حکومت آپ کے خیال میں؟
البتہ صہیونی حکومت ایک ان ملکوں کا ایک امتحان لے رہی ہے, ان ملکوں کو آزما رہی ہے کہ جہاں عامر حکومتوں کے ختم ہونے کے بعد صہیونیت مخالف موقف اختیار کیا گیا جیسے مصر ہے, اور ان پر جو ہے وہ دباؤ ڈالا جا رہا ہے کہ وہ مجبور ہو جائیں تاکہ صہیونیت مخالف موقف سے دستبردار ہو جائیں. لیکن مرسی اور مصر کی حکومت نے کچھ ایسے اقدامات انجام دیے ہیں جس طرح سے کہ انہوں نے پارلیمنٹ کے سربراہوں کے اجلاس میں کیا کہ انہوں نے اعلان کیا ہے کہ رفا پاس کو امداد رسانی کے لیے وہ کھول دیں گے اور زخمیوں کے آنے کے لیے اس پاس کو کھول دیا جائے گا. اسی کے ساتھ ہم یہ بھی دیکھ رہے ہیں کہ صہیونی حکومت صحرائے سینا میں اس نے مصریوں کے ٹھکانوں پر اس نے حملہ کیا ہے, حتیٰ جولان میں شام کے فوج کے ٹھکانوں پر بھی اس نے حملہ کیا ہے. اس سے یہ ثابت ہوتا ہے کہ صہیونی حکومت ان ملکوں کو آزمانے کے ساتھ ہی ساتھ اس بات کی فکر میں بھی ہے کہ وہ بحران جو اسرائیل کے اندر پائے جاتے ہیں ان کو وہ منتقل کرے ایک فوجی پڑوسی ملکوں کے ساتھ فوجی جنگ کی صورت میں تبدیل کر دے, اور حزب اللہ کے مقابلے میں اور حماس کے مقابلے میں ایک نئی اسٹریٹجی سے وہ کام جو اسرائیل کی جو اسٹریٹجی ہے وہ ناکام ثابت ہو چکی ہے. اب وہ اسرائیلی پوری کوشش کر رہے ہیں کہ فلسطین اقوام متحدہ کی جنرل اسمبلی میں سے رجوع کر رہے ہیں کہ فلسطین کو رکنیت دی جائے, اور تو وہ اس بات کی کوشش کر رہے ہیں کہ یہ لوگ دہشت گرد ہیں اور ان کے ملک کو تسلیم نہیں کیا جائے گا. لیکن جو عالمی سطح پر جو رد عمل سامنے آ رہا ہے جیسے بعض یورپی ملکوں کی طرف سے بھی جو رد عمل آیا اس سے ثابت ہوتا ہے کہ صہیونیوں کو اس میدان میں شکست کا سامنا کرنا پڑا ہے. حتیٰ برطانیہ نے بھی اعلان کیا ہے کہ ہم بعض مسائل میں اسرائیل کا دفاع نہیں کر سکیں گے. تو صہیونی جو ہیں وہ چاہتے ہیں کہ ایک کوتاہ مدت میں ایک نتیجہ حاصل کر لیں اور پھر پسپائی اختیار کر کے اس کے بعد ایک کسی اور موقع کا انتظار کر, لیکن فلسطینی اس کو ہر حتما قبول نہیں کریں گے, اور غزہ کے محاصرے جب تک ختم نہیں ہو جاتا ہے اور جب تک فلسطین ایک آزاد اور خود مختار ملک کی حیثیت سے بھر کر سامنے نہیں آتا اپنا اصلاح زمین پہ نہیں رکھیں گے.
مقصود صدیقی صاحب, آپ دیکھیں کہ جس وقت اسرائیل نے غزہ پر بمباری شروع کی فوراً ہی باراک اوباما نے ٹیلی فون کر کے نتن یاہو کو اس حملے کی حمایت کا اعلان کیا, لیکن جب جوابی کاروائی شروع ہوئی تو دیکھنے میں یہ آیا کہ ہر طرف سے محمد مرسی اور رجب طیب اردوغان یعنی مصر کے صدر اور ترکی کے وزیر اعظم کو ٹیلی فون آنا شروع ہو گئے باراک اوباما کی طرف سے, مغربی ملکوں کی طرف سے وغیرہ وغیرہ. تو سوال یہاں پر یہ پیدا ہوتا ہے کہ محمد مرسی کو یا رجب طیب اردوغان کو, جن کے اسرائیل کے ساتھ سفارتی تعلقات بھی ہیں اقتصادی اور تجارتی تعلقات بھی ہیں, ان کو کیا میڈیٹر کے طور پر استعمال کیا جا رہا ہے غزہ اور حماس پر دباؤ ڈالنے کے لیے کہ وہ جنگ روک دیں, اور جنگ روکنے کی صورت میں اسرائیل کو کہیں نہ کہیں سے فائدہ پہنچانے کی کوشش ہو رہی ہے؟
ظاہر ہے امریکہ کی تو ہر طرح سے کوشش ہوگی کہ کسی نہ کسی صورت سے اسرائیل کو فائدہ ہو اور فلسطینیوں کو نقصان ہو. نہ صرف باراک اوباما نے بلکہ برطانیہ کے فورن منسٹر نے تو پہلا جو بیان دیا تو اس میں انہوں نے صاف صاف کہا کہ اس یہ جو جنگ اب شروع ہوئی ہے اس کی پوری ذمہ داری وہ حماس پہ دیتے ہیں کیونکہ حماس نے پہلے راکٹ پھینکنے شروع کیے. تو اس میں تو ہم لوگ کو کوئی حیرت نہیں ہونی چاہیے کہ अमेरिका ने या बरतानिया ने या यूरोपियन यूनियन ने वह मुकम्मल तौर पर खुलेआम इसराइल का शुरू से साथ दिया। अब जब सवाल ये पैदा होता है कि तुर्की को या मिस्र को इसमें इलाके किसी सूरत से मीडिएटर के तौर पर, मैं नहीं समझता कि ये मुमकिन है कि जंग को रोकने की कोशिश की जाए, उसमें मिस्र का हाथ हो सकता है क्योंकि मिस्र का बहरहाल अभी भी थोड़ा सा असर और रसूख है। लेकिन देखिए कि ये जो बदकिस्मती से जो हम उम्मीद कर रहे थे कि मुर्सी साहब जिस तरह से जो जो अपना अपने को पेश करेंगे, मिस्र को पेश करेंगे हिमायत में फलस्तीनियों की, उस हद तक वो नहीं आ पाए। जब उन्होंने गजा का दौरा किया तो आपको शायद इल्म होगा कि इसराइल को इतला दे दी गई थी कि मिस्र के सदर गजा आ रहे हैं, तो उस दौरान में वो जो बमबारी थी वो रोक दी गई थी।
वज़ीर आज़म जी,
तो
तीन घंटे की।
अभी बदकिस्मती से ये है इसमें सबसे बड़ा मसला कि अभी भी मिस्र और तुर्की और जो भी हमने तुनिसिया वगैरह से सुना वो उनकी हुकूमतें अमेरिका से फिर भी उनके हुक्म पर चल रही हैं काफ़ी हद तक, और अब उनको अभी ये वो इन ममालिक को उस मुकाम पे पहुंचने के लिए मसलन जहां पे ईरान है कि सही मानों में अमेरिका से और मगरबी हुकूमतों से आज़ादी हासिल करने में वक्त लगेगा। लेकिन इसमें कोई शक नहीं है कि हालात बदल गए हैं थोड़े, और ये सबसे ज़रूरी चीज़ जैसा भी हमने सुना कि ये जो है रफा की क्रॉसिंग मुकम्मल तौर पर खोल देनी चाहिए और जितने भी इंसानी यानी ह्यूमन एड और हेल्प है वो आनी चाहिए उसके अंदर, और उसके बाद मैं समझता हूँ कि उससे कोई फर्क पड़ेगा। लेकिन मेरा अब ये ख्याल है क्योंकि देखिए पहले तो इसराइल ये कहता था कि एक थप्पड़ मारा फलस्तीनियों का, उसे कहा जाके बैठ जाओ वहाँ पर खामोश रहो, लेकिन अब ये हुआ है, पहली दफ़ा ऐसा हुआ है कि उन्होंने थप्पड़ मारा तो फलस्तीनियों ने भी उनको घुमा के थप्पड़ मार दिया। तो वो वाली बात है, वो जैसे कि अंग्रेजी में एक कहते हैं पूडल, कुत्ते छोटे कुत्ते को उसको डांट के एक तरफ कर देते हैं, लेकिन इस दफ़ा उन्होंने फिर ये हिम्मत की है कि उनका उनका जवाब दिया, और उससे जैसा अभी हमने सुना कि इनको यहूद सहूनी हुकूमत को उसका बहुत धचका लगा है और उनको इस बात का भी एहसास हो गया है कि अब जो हमारा जिससे मुकाबला है उसके पास भी हथियार भी हैं और हिम्मत भी है और उसकी मदद भी आ रही है, उसको मदद जैसे कि पिछले दफ़ा 3 साल पहले तो कोई मदद कुछ नहीं आई थी, लेकिन इस दफ़ा मदद आ रही है, और ये बहरहाल जो 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 रफा की क्रॉसिंग खुली है उससे कुछ ना कुछ तो फायदा होना ही चाहिए, मतलब कम से कम यानी ह्यूमैनिटेरियन सिचुएशन में तो हालात मुख्तलिफ हैं, और इसी वजह से मेरा ये ख्याल है कि आप अभी जल्द देखेंगे कि इसराइल जो है किसी सूरत से किसी तरह की सीज फायर की कोशिश करेगा।
ये बहुत शुक्रिया आपका। डॉक्टर साहब, डॉक्टर जफरी खान साहब, आपसे पूछना चाहूँगा कि आप देखें कि अरब लीग का इजलास कल हुआ, इसमें बड़े बड़े नारे लगाए गए और ये कहा गया ख़ास तौर पर उन मुल्कों की तरफ से जिनके इसराइल के साथ सफारती और तजारती ताल्लुकात हैं। मिसाल के तौर पर मराकश के वज़ीर ख़ारिजा ने कहा कि वक्त आ गया है कि इसराइल के खिलाफ तारीखी फैसला किया जाए। तो क्या इसराइल के साथ तजारती और सफारती ताल्लुकात मुनक़ता कर लेना ये कम से कम फैसला नहीं है? तो इसका क्यों नहीं ऐलान किया गया और सिर्फ माजी की तरह मजम्मती बयान जारी करके ही इजलास को ख़त्म कर दिया गया? क्या मजम्मती बयान से इसराइली हमले रुक जाएंगे?
देखिए, अरब लीग ने या ओआईसी ऑर्गेनाइजेशन ऑफ इस्लामिक कोऑपरेशन उसका नाम है, उसने कभी भी कोई बड़ा काम इससे अलावा नहीं किया। बयानात और डेलीगेशन भेजने के आगे इन्होंने कभी कोई काम नहीं किया, इसलिए ये समझना कि ये कुछ कर लेंगे ये अपने आप को बेवकूफ़ बनाना होगा। ये कुछ भी नहीं करेंगे इससे ज़्यादा जो उन्होंने किया है। अलबत्ता हमें तवक्को है कि मिस्र और दूसरी जो हुकूमतें हैं, खास तरीके से तुनिस है, ये इससे आगे बढ़ेंगी। मिस्र की हुकूमत, बहरहाल हमको ये समझना चाहिए कि वो कुछ माहदों की पाबंद है, वो कैम्प डेविड की पाबंद है, अमेरिका के साथ माहदे की पाबंद है, और खुद जो रफा क्रॉसिंग है वो भी उसी वक्त खोली गई थी जब एक बैनुल अक्वामी माहदा हुआ था जिसमें पैलेस्टीनियन अथॉरिटी एक तरफ है, इसराइल एक तरफ है और मिस्र एक तरफ है, तो उसके अलावा यूरोपियन यूनियन और अमेरिका है, तो वो इंटरनेशनल एक मुआहदा है, उसको एक तरफा तरीके से वो नहीं तोड़ सकते हैं। लेकिन इसराइल उनको यह मौका दे रहा है इस तरह के हमले करके कि वो इस मुआहदे को तोड़ दें, तो इसलिए हमें कुछ इंतजार करना चाहिए। बहरहाल मुसलमान जो है चाहे मिस्र में हो चाहे कहीं और हो, वो अपने मुआहदों का पाबंद होता है, तो वो इस मुआहदे को इस बुनियाद पर तोड़ने की जरूर अब कोशिश करेंगे कि हमने मुआहदा जो है सिदक दिली से किया था कि तुम जो इसकी पाबंदी करोगे, लेकिन तुम पाबंदी नहीं कर रहे हो बल्कि मुआहदे को इस्तेमाल करके हमारे फलस्तीनी भाइयों को मार रहे हो, इसलिए हम इसको तोड़ रहे हैं। तो शायद वो मरहला आने वाला है जिसमें कि वो इस बात का ऐलान कर देंगे, लेकिन उससे पहले मैं समझता हूं कि उनकी जो भी इमदाद होगी वो अखलाकी होगी, वो मादी यानी गैर अस्करी होगी। फौजी इमदाद उसी वक्त मैं समझता हूं हो पाएगी जबकि वो मुआहदा तोड़ देंगे, और अभी तक तो बहरहाल ऐसा नहीं हुआ है, लेकिन जो भी इशारे आ रहे हैं काहरा से आ रहे हैं, खुद सदर मुर्सी ने जुमे के दिन खुतबे में अपनी जुमे के खुतबे के बाद जो बातें कही हैं कि इसराइल ये ना समझे कि जो है हम लोग खामोशी खामोश बैठे रहेंगे, इसराइल ये ना समझे कि जो भी चाहे वो पहले की तरह करता रहेगा बल्कि उसका जवाब दिया जाएगा। तो ये सब चीजें हैं जो कि इशारे दे रही हैं कि मुस्तकबिल में क्या आने वाला है। बहरहाल हुकूमतें जो है अपने जो भी फैसले करती हैं सोच समझ करके अपने मफादात के लिहाज से और जो कानूनी जो 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 मसाइल होते हैं उनको देख करके और जो मुआहदे उनके होते हैं बैनुल अक़वामी उनको देख करके फैसला करती हैं। तो हमें उम्मीद है कि जल्द ही वो फैसला आएगा, लेकिन बहरहाल उसके बावजूद भी ये समझना चाहिए,
मैं आप ही से अगला साल करना चाहूंगा,
बदल चुकी है रफा क्रॉसिंग, बहरहाल अब खुली हुई है, वो बात नहीं है जो कि मुबारक ने ला मुबारक ने कर रखी थी, आज तब्दील हो चुकी है। और इसराइल इस बात से बहुत परेशान है और गालबन इस जंग को छेड़ने का भी एक मकसद ये था कि वो टेस्ट कर सके कि जो आसपास के ममालिक है जिसमें के मिस्र सबसे अहम है लेकिन उसके अलावा दूसरे ममालिक
मैं उनका आप ही से ये सवाल भी करना चाहूंगा
क्या होगा, और रद्दअमल अगर किसी ने साफ तरीके से नहीं बोला है तब भी वहां की आवाम तो बहरहाल ये बोल रही है, जो जिन ममालिक में इसके खिलाफ नहीं कुछ सरकारी तौर पर बोला गया है वहां की आवाम वहां की सहाफत
बहुत शुक्रिया आपका
कह रही है इसके खिलाफ है, और हम ऐसी सूरत हाल में इसराइल के साथ किसी भी मुआहदे के पाबंद नहीं है, तो वो दिन इंशाअल्लाह मैं समझता हूँ आने वाला है और जल्द आने वाला है, लेकिन ये तारीखी अमल होते हैं जिनमें हमको जल्दबाजी नहीं करना चाहिए।
डॉक्टर साहब मैं आप ही से सवाल करना चाहूंगा इसी कैंप डेविड मुआहदे के तनाजुर में
अपने तौर
जी डॉक्टर साहब इजाजत मुझे आप,
और मैं समझता हूं कि इसराइल अपने ये हरकतें करके उस तारीखी अमल को और तेज कर रहा है और जल्दी कर रहा है, तो इसके लिए अल्लाह पाक का हम शुक्र अदा करते हैं कि आज जो है न सिर्फ आलम अरब बल्कि पूरा आलम इस्लाम तकरीबन जाग चुका है और इसके खिलाफ हर जगह आवाज बुलंद की जा रही है, और यहां पर भी हिंदुस्तान में भी मैं कह सकता हूं कि पूरी एक फिजा बनी हुई है, हमारी जो सहाफत है पूरी तरह से गजा के साथ है, और अगले जुमे को बहुत बड़ा मुजाहरा खुद दिल्ली के अंदर होने वाला है, और यही चीजें दुनिया के हर उस सेंटर में हो रही जहां पर मुसलमान और इंसाफ पसंद लोग रहते हैं। तो इसराइल इस तरह से पूरी तरह से अलग थलग है इस वक्त, अभी अब कुछ देर पहले ये बात हुई कि
बहुत शुक्रिया आपका बहुत शुक्रिया
अक़वाम मुत्तहिदा की मेंबरी के लिए जा रहा है। मैं ये कहना चाहता हूं कि दुनिया के 126 ममालिक हैं जो कि ऑलरेडी फलस्तीन को एक मेंबर तस्लीम करते हैं मानते हैं,
बहुत शुक्रिया आपका बहुत शुक्रिया डॉक्टर साहब,
हक देते हैं अपने मुल्क,
बहुत शुक्रिया आपका। गनानी मुकदम साहब, मैं अगरचे सवाल खुद जफरी साहब खान साहब से करना चाह रहा था लेकिन मेरी आवाज़ बाजारों तक नहीं पहुंच पाई, वो ये कहते कि कैम डेविड माहदे के जो है वो कुछ उसकी पाबंदी करना होती है और मुसलमान माहदों की पाबंदी करता है और मिस्र जाहिर है कि उसका पाबंद है इसलिए फौरी तौर पर वो कोई फैसला नहीं कर पा रहा, वक्त आने पर फैसला करेगा। मैं आपसे ये पूछना चाहूँगा कि कैम डेविड माहदे में ये भी तो तय था कि इस माहदे के बाद इसराइल मकबूजा फिलिस्तीन में हमले नहीं करेगा, मजीद इलाकों पर कब्जा नहीं करेगा, फिलिस्तीनियों पर जुल्म नहीं ढाएगा, लेकिन देखा यह गया कि कैम डेविड माहदे के एक दिन बाद से ही उसने अपने ही माहदे की खिलाफ वर्जी शुरू कर दी, मकबूजा इलाकों में सैनी बस्तियां तामीर की गई, मुसलसल हमले किए गए फिलिस्तीनियों पर, गजा और जो गरब उर्दन की सूरत हाल वो आप देख रहे हैं, तो इसराइल ने तो कभी कैम डेविड माहदे की पासदारी नहीं की उसके शिकों की, तो अखलाकी तौर पर क्या अब मिस्र या इस्लामी दुनिया के पास ये जवाज़ नहीं हो गया है कि वो इन तमाम तर माहदों को बलाए ताक रख दें, किस चीज़ का खौफ और किस चीज़ की पासदारी कर रहे हैं मिस्री हुकाम आपके ख्याल में?
عملی طور پر جو اقدامات صہیونی حکومت نے انجام دیے صحرا سینا کے سلسلے میں اور غزہ پر حملے کے سلسلے میں، اس وقت عملی طور پر کیمپ ڈیوڈ معاہدہ اسرائیل کی طرف سے جو ہے وہ توڑا جا چکا ہے، پامال کیا جا چکا ہے، اور مصر کے عوام اس پر معترض ہیں. محمد مرسی اور ان کی حکومت نے بھی اعلان کیا ہے کہ ہم بین الاقوامی معاہدوں کے پابند ہیں، لیکن حالات بدل چکے ہیں، لیکن اس معاہدے کے بعض شقیں اگر باقی رہیں تو اس میں تبدیلیاں ہونی چاہیے. ہم یہ دیکھتے ہیں کہ صہیونی حکومت کسی بھی معاہدے کی پابند نہیں ہے، حتیٰ کیمپ ڈیوڈ معاہدے کی بھی پابند نہیں ہے جو اس کے لیے بہت حساس اور بہت اہم ہے. لیکن ایک نقطہ مصریوں کے وہ امریکی امداد ہے جو اس معاہدے کے عوض امریکہ کی طرف سے مصر کو مل رہی ہے. وہ امریکہ یہ امداد اس لیے دیتا ہے کہ مصر اس معاہدے کی پابندی کرے. اب اگر جو اقدامات صہیونی حکومت نے انجام دیے ہیں اور حالات اگر بدلیں گے تو یقیناً مصر کی پارلیمنٹ اور مصر کے عوام جو اس وقت تحریر اسکوائر پر موجود ہیں، مصر اس معاہدے کو توڑ دے گی اور اس کے ایک شق کے قوس فلسطینیوں کے لیے ہوگا. اب آپ دیکھیں کہ صہیونی حکومت قدس کو اپنا دارالحکومت اعلان کر رہی ہے اور اس میں یہودی بستیاں بڑھا رہی ہے، تو بین الاقوامی قانون کے نقطۂ نگاہ سے
شکریہ آپ کا.
اسرائیل نے کیمپ ڈیوڈ معاہدے کی خلاف ورزی کی.
صاحب میرے پاس 2 سے 2.5 منٹ کا وقت بچا ہے. اب جبکہ صورتحال غزہ میں کچھ اس طرح کی بن رہی ہے کہ اسرائیل اور اس کے کمانڈر عنقریب زمینی حملے کی باتیں کر رہے ہیں، تو دوسری طرف سے حماس کے جو رہنما ہے مشیر المصری اور دیگر، ان کا یہ کہنا ہے کہ اگر انہوں نے حملہ کیا تو ہم اس علاقے کو اسرائیلی فوجیوں کا قبرستان بنا دیں گے اور 50 لاکھ اسرائیلی ہمارے ہتھیاروں کے زد پر ہیں. تو آئندہ جو آنے والے چند گھنٹے ہیں یا چند دن ہیں، اس کی پیش نظر آپ صورتحال کو کیسا دیکھ رہے ہیں؟ مختصر سا جواب چاہوں گا 1.5 منٹ کے اندر.
جی جی، میں سمجھتا ہوں کہ میرے خیال میں تو یہ زمینی حملہ نہیں ہوگا، لیکن اگر ہوگا تو پھر یہ اسرائیل کو بہت ہی اس میں شدید شکست ہوگی، کیونکہ اب وہ جیسا میں نے عرض کیا کہ وہ حالات نہیں رہے جو پہلے تھے. حالانکہ ہمارے پاس اس کی پوری تفصیلات نہیں ہیں، لیکن جو اسلحے کے طور کے اوپر بھی جیسا بھی ہم نے پروگرام میں سنا، فلسطینی تیار ہیں، ان کے پاس ظاہر ہے ٹینک وغیرہ نہیں ہے، لیکن ہم نے یہ دیکھا کہ جب حزب اللہ سے اور اسرائیل کی جنگ ہو رہی تھی تو حزب اللہ کے پاس بھی ٹینک وغیرہ نہیں تھے، اور انہوں نے کس طرح سے ان ٹینکوں کو بالکل ناقابل استعمال بنا دیا. تو اب مجھے پورا یقین ہے کہ ان کا حماس بھرپور مقابلہ کرے گی، اور اس میں یہ ہو سکتا ہے کہ ایک دفعہ اگر یہ صہیونی فوجی غزہ میں داخل ہو گئے تو پھر وہاں سے واپس نہ جا سکیں، بلکہ میں امید کرتا ہوں کہ ایسا ہی ہوگا. اور یہ کہ اور اس کے ساتھ ساتھ مجھے یقین ہے کہ غزہ کے جو جنگجو ہیں ان کو اور بھی باہر سے مدد ملے گی.
بہت شکریہ آپ کا، بہت شکریہ.
مجھے یقین
جی ناظرین، ہمارا وقت تقریباً ختم ہوا چاہتا ہے. ہم اپنے تینوں معزز مہمانوں کے شکر گزار ہیں. ظاہر ہے کہ غزہ کے عوام نیت تھے اور بے دفع مظلوم شہری یہ انتہائی سخت حالات میں گزار رہے ہیں، بمباری ہو رہی ہے اور بری طرح سے ان کو جو ہے وہ نشانہ بنایا جا رہا ہے. لیکن اس دوران اسلامی ملکوں کی ذمہ داری ہے کہ وہ اپنی اخلاقی ذمہ داریوں کو ادا کریں، اور اسی طرف ایران کے اعلیٰ حکام من جملہ پارلیمنٹ کے اسپیکر ڈاکٹر علی لاریجانی نے اپنے بیان میں کہا ہے کہ اس حساس مرحلے پر اسلامی ملکوں کی ذمہ داری بنتی ہے کہ وہ اپنی اخلاقی اور انسانی اور شرعی اور اسلامی ذمہ داری ادا کریں اور غزہ کے عوام کا ساتھ دیں، کیونکہ اب وہ مرحلہ آ گیا ہے کہ جب اسرائیل کو اس کے کیے کا جواب ملنا چاہیے. اگلے پروگرام تک کے لیے مجھے علی عباس جی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.